आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर र सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। प्रिय श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा लुका पाँच अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ पहिलो कुरा हामी देख्छौ, प्रभु येशु आफ्ना चेलाहरूलाई दोस्रो पल्ट बोलाउनुहुन्छ। लुका पाँच अध्याय एकदेखि तीन पदमा भनिएको छ, मानिसहरू परमेश्वरको वचन सुन्न उहाँका चारैपट्टि ठेलमठेल गरिरहेका थिए, अनि उहाँ गन्नेसरेत झीलको किनारमा उभिरहनु भएको थियो। उहाँले झीलको किनारमा दुईवटा डुंगा देख्नुभयो, तर जालहारीहरू चाहिँ डुंगा बाहिर बसी आफ्ना जालहरू धोइरहेका थिए। ती दुई मध्ये एउटा डुंगा चाहिँ सिमोनको थियो। त्यसमा चढेर उहाँले डुंगालाई किनारबाट अलि पर लैजान लाग्नुभयो। उहाँले डुंगामा बसेर भीड़लाई शिक्षा दिन लाग्नुभयो। गन्नेसरेतको ताल वा तलाउ चाहिँ गलिलको समुद्र हो। मछुवाहरू वा जालहारीहरू चाहिँ आफ्ना नाउँहरू छोडेर, आफ्ना डुंगाहरू छोडेर आफ्ना जालहरू धोइरहेका थिए। प्रभु सिमोन पत्रुसको नाउ अर्थात डुंगामा चढ्नुभयो र उसलाई समुद्र किनारदेखि अलिक दूरीमा डुंगा ठेली पठाउनलाई भन्नुभयो। ओ कस्तो पुलपिट! म विश्वास गर्छु कि यो नमूना दुवै लाक्षणिक र कुनै कुरा सम्झाउने हो। हरेक पुलपिट माछा पकड्न प्रयोग गर्ने डुंगा हो, अर्थात परमेश्वरको वचन दिने स्थान र माछा पकड्ने स्थान। उहाँले यी मानिसहरूलाई म तिमीहरूलाई मान्छे पकड्ने जालहारी मछुवारा बनाउँछु भन्नुभएको थियो। यसको मतलब यो होइन कि जब हामी वचन रूपी जाल फ्याँक्छौ हामी हरेक समय माछा रूपी आत्मा रूपाउँछौ। चेलाहरूले यो गरेनन्, तर यसको मतलब यो हो कि डुंगामा चढ्ने वा पुलपिटमा चढ्ने व्यक्तिले जीवनको सर्वोच्च व्यवसायको भूल्नु हुँदैन, जुन मानिसको आत्मा पकड्ने हो। चार पद, बोलिसक्नु भएपछि उहाँले सिमोनलाई भन्नुभयो, गहिरोतिर लगेर माछा पक्रनलाई आफ्नो जाल हान। प्रभुले मानिससँग बोलिसक्नु भएपछि उहाँले भन्नुभयो, अहिले हामी मानिसको लागि पकड्ने कामको छोडौं र हामी माछा पकड्ने काम गर्दछौ। मती र मर्कुसले हामीलाई भन्दछ कि यी चेलाहरूलाई प्रभुले बोलाउनु हुँदा गलिलको समुद्रमा हिँडिरहनु भएको थियो। त्यस बेला उसले सिमोन र उसको भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेको देख्नुभयो। तिनीहरू जालहारी अर्थात मछुवाहरू थिए, अनि प्रभुले तिनीहरूलाई भन्नुभयो, मती चारको उन्नाइस मर्कुस एकको सत्र पदमा, मेरो पछि लाग, म तिमीहरूलाई मानिसको जालहारी बनाउनेछु। अहिले यी मानिसहरू आफ्नो माछा पकड्ने व्यवसायमा फर्केका छन्। प्रभुले यो स्पष्ट गर्नुहुन्छ कि तीनपल्ट बेग्ला बेग्लै समय तिनीहरूलाई मतलब चेलाहरूलाई बोलाउनुभयो। उहाँले प्रायजसो तिनीहरूलाई यरूसलेममा भेट्नु भएको थियो। युहानले यसको बारेमा युहाना एक अध्यायमा बताउँछन्। जब बप्तिस्मा दिने युहानले उहाँलाई चिने, उसका थुप्रै चेलाहरू येशु कहाँ बस्नुहुन्थ्यो त्यो कुरा थाहा पाउन चाहे, इच्छा गरे। तिनीहरूमध्ये युहानलाई पछ्याउनेहरू फिलिप, नातानियल, सिमोन पत्रुस र अन्द्रियास थिए। प्रभुले यस समयमा यी मानिसहरूलाई चेला हुन बोलाउनु भएन, उहाँले खालि तिनीहरूलाई भेट्नुभयो। पछिबाट प्रभु गलिलको समुद्रको किनारमा भएर जाँदै गर्नुहुँदा तिनीहरूलाई माछा पकड़िरहेको देख्नुभयो र तिनीहरूलाई उहाँको पछि लाग्न बोलाउनुभयो। तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँलाई पछ्याए। अहिले तिनीहरू आफ्नो पहिलो पुरानो माछा पकड्ने पेसामा फर्की गए। पछिबाट डाक्टर लुकाले हामीलाई भन्दछन् कि एकपल्ट प्रभुले तिनीहरूलाई मानिस पकड्नेको निम्ति मछुवारा हुनलाई बोलाउनुभयो र त्यस समयमा उहाँले तिनीहरूलाई प्रेतहरू बनाउनुभयो। जब हाम्रा प्रभु डुंगामा चढ्नु भएर भीड़हरूसँग बोलिरहनु भएको बेला सिमोन पत्रुस उहाँको कुरा सुन्दै डुंगामा बसिरहेका थिए। जब उहाँले भीड़सँग बोल्ने काम सिद्ध्याउनुभयो तब उहाँले सिमोन पत्रुसलाई भन्नुभयो, चार पदमा हामी हेर्छौं, बोलिसक्नु भएपछि उहाँले सिमोन पत्रुसलाई भन्नुभयो, गहिरोतिर लगेर माछा पकड्नलाई आफ्नो जाल हान। हजुर, तिमीले मसँग माछा पकड्न छोड्यौ, अहिले म तिमीसँग माछा पकड्नेछु, अर्को शब्दमा प्रभु उसलाई भन्नुहुन्छ। अनि पाँच पदमा भनिएको छ, तर सिमोनले भने, गुरूज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौ, तापनि तपाईँको वचनमा म जाल हान्नेछु। यसले यो कुराको संकेत गर्दछ कि सिमोन तर्क गर्न चाहँदैनन्।
यी मानिसहरू सिपालु जालहारी वा माछा पकड्नेहरू थिए र यो सोचे कि तिनीहरू गलिलको समुद्रमा माछा पकड्ने बारेमा राम्ररी जान्दथे अनि तिनीहरूले साँच्ची नै जान्दथे पनि तिनीहरू अनुभवी मछुवाराहरू थिए। पत्रुसले स्पष्ट पार्दछन् कि तिनीहरूले पूरा रात मेहनत गरेर पनि केही माछा फेला पार्न सकेनन् अनि यो कुराको याद राखौं जब प्रभुले आज्ञा दिनुहुन्छ उहाँले असम्भव हुने आज्ञा दिनुहुन्न। त्यसकारण जब प्रभुले आज्ञा दिनुहुन्छ हामीले उहाँसँग बहस गर्न तर्क गर्न आवश्यक छैन यो भन्दै कि हामीले पहिले कोशिश गर्यौं तर हामीले त्यो गर्न सकेनौं। मित्र उहाँले असम्भव आज्ञाहरू दिनुहुन्न। छपद अनि जब त्यसो गरे तब तिनीहरूले एक थुप्रो माछा पक्रे र तिनीहरूका जाल फाट्न लाग्यो। माछा पक्रने काम उहाँको निर्देशन अनुसार हुनुपर्छ। यहाँ हाम्रो निम्ति महान पाठ छ। माछा पक्रने काम कला हो सिप हो। तपाई त्यहाँ जानै पर्छ जहाँ माछा हुँदछन् र तपाईले जालको अलावा सही किसिमको बल्छीमा लगाउने चारो प्रयोग गर्नुपर्छ। तपाई धैर्य हुनुपर्छ। तर उहाँले हामीलाई महत्वपूर्ण पाठ के सिकाइरहनु भएको छ भने हामी उहाँको निर्देशन अनुसार माछा पक्रनुपर्छ। यदि हामी उहाँको निम्ति माछा रूपी आत्माहरू ल्याउन जान्छौ भने हामीले उहाँको निर्देशनहरू अनुसार पक्रनुपर्छ। यस घटनामा जाल च्यातिन्छ। पछिबाट युहाना रचित सुसमाचारमा देख्छौ माछाले टनाटन भरिएको जाल फाट्दैन च्यातिँदैन। मछुवाहा वा जालहारीको जालले सत्यताको नमूना दिन्छ। यस बिन्दुमा त्यहाँ त्यस्तो जाल छैन जुनले माछाको पकडमा राख्न सक्छ। कारण सरल छ। कारण यो हो उहाँ अहिलेसम्म मर्नु भएको थिएन र मृत्युबाट पुनः ब्युति उठ्नु भएको थिएन। यही नै सुसमाचार हो। जाल जुनले माछालाई पकडमा राख्छ यो त्यो हुनै पर्छ जुन ख्रिष्टको मृत्यु र पुनरुत्थानमाथि आश्रित हुनुपर्छ। यस समयमा त्यहाँ मृत्यु र पुनरुत्थान भएको थिएन। जाल फाट्यो। उहाँको मृत्यु र पुनरुत्थान पछि उहाँले तिनीहरूलाई भन्नुभयो कि कसरी माछा पकड्ने र जाल फाटेन। यो कुरा युहन्ना 21:1-11 पदमा हेर्नुहोस्। यहाँ उहाँ तिनीहरूलाई संसारको अन्तसम्म सुसमाचार प्रचार गर्न जानलाई भन्नुहुन्छ। 7-8 पदमा भनिएको छ तिनीहरूले अर्को ढुङ्गामा भएका साझेदारहरूलाई आएर गुहार गर्ने इशारा गरे र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे यहाँसम्म कि डुङ्गाहरू डुब्न लागे। तब यो देखेर येशूको पाउमा घुप्टो परी सिमोन पत्रुसले भने हे प्रभु मबाट जाइहाल्नुहोस् किनभने म पापी मानिस हुँ। मित्र यो कुराको ध्यानसित सुन्नुहोस् कि यो विशाल माछा पकडाई हो। पत्रुसले आफ्नो असफलताको कमजोरीको अंगीकार गर्दछन् स्वीकार गर्दछन्। तिनी अरू त के विश्वासको कमीले गर्दा असल माछा पकड्ने जालहारी छैनन्। जब सिमोनले भने हे प्रभु मबाट जाइ जानुहोस् किनभने म पापी मानिस हुँ तिनले यो भनिरहेका थिए हे प्रभु तपाईले मानिसको जालहारी हुन बोलाउनु भयो र म यस कुरामा असफल रहे। म माछाको लागि माछा पकड्ने कामतिर फर्की गए। मैले सोचे थिए कि म त्यस किसिमको माछा पकड्ने काम राम्ररी जान्दछु तर मैले थाहा पाए कि वास्तवमा मसँग त्यति उत्तम सिप कला कति पनि रहेनछ। मबाट जाइ जानुहोस् मलाई एक्लै हुन दिनुहोस् म पापी मानिस हुँ। तपाईँ एक व्यक्तिलाई खोज्नुहोस् जसमाथि तपाईँ पूर्ण रूपमा भरोसा र आश्रित हुन सक्नुहुन्छ। तर प्रभुले सिमोन पत्रुसलाई छोड्न चाहनु भएन। उहाँ तिनलाई प्रयोग गर्न गइरहनु भएको छ अनि यो कुरा तपाईँ र मलाई पनि लागू हुन्छ। हामीले गर्नुपर्ने कुरा नै आफैलाई महसुस गर्नु हो कि हामी असल जालहारी मछुवाहा होइनौ। यो कुराको महसुस गर्न आवश्यक छ हाम्रा असफलताहरूको र अविश्वास र अविश्वास योग्यताहरूको। जब हामी उहाँमा भरोसा र आश्रित हुन इच्छुक हुन्छौ उहाँले हामीलाई जालहारी पेसाबाट अलग गर्नुहुने छैन। उहाँले हामीलाई प्रयोग गर्नुहुनेछ। यो उत्साह गर्ने सत्यता हो। 9-10 त्यतिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्म माने। त्यसै गरी जब्दियाका छोराहरू याकुब र युहन्ना पनि छक्क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्नुभयो नडराऊ अब उपरान्त तिमीले मानिसलाई पक्रनेछौ। अमित्र सिमोन पत्रुसले मानिसलाई पक्रे। प्रभुले पत्रुसलाई दिनुभएको उत्तर वास्तवमा अति नै महत्वपूर्ण कुरा छ। उसको पहिलो सन्देशमा करिब 3,000 जना आत्माहरू ख्रिष्टमा आए। पत्रुस परमेश्वरको निर्देशनहरू अनुसार माछा रूपी मानिसहरू पकडिरहेका थिए। त्यहाँ अर्को पाठ छ कि तपाईँलाई थाहा छ कि त्यहाँ अर्को मछुवा छ कि तपाईँलाई थाहा छ शैतान पनि मछुवा वा जालहारी हो। पाउले त्यो कुरा 2 तिमोथी 2:26 पदमा भन्छन् जुनले भन्छ परमेश्वरको इच्छा अनुसार प्रभुको दासद्वारा कैद भई शैतानको पासोबाट सचेत भए तिमीहरू आफैले छुटकारा पाउन सकुन्। शैतानसँग पनि आफ्नो पासो वा बल्छी वा जाल छ। परमेश्वर तपाईँको आत्माको लागि जालहारी काम गर्नुहुन्छ भने शैतानले पनि संसारको कुराहरूको चारो बनाएर तपाईँलाई आफ्नो पासोमा पार्न जालहारी काम गरिरहेको छ। तपाईँले भन्न सक्नुहुन्छ कि परमेश्वरको बल्छी वा जाल चाहिँ क्रुस हो। परमेश्वरको पुत्र तपाईँको निम्ति क्रुसमा मर्नुभयो। यो नै तपाईँको निम्ति परमेश्वरको सन्देश हो। अमित्र, कुनै कुरामा आज तपाईँ कसको बल्छीमा हुनुहुन्छ, कसको जालमा हुनुहुन्छ? तपाईँ या त परमेश्वरको बल्छीमा या शैतानको बल्छीमा हुनुहुन्छ। या त शैतानले तपाईँलाई पाउँछ या परमेश्वरले तपाईँलाई पाउँदछ। त्यहाँ तेस्रो मछुवा वा जालहारी छैन। यसपछि हामी अगाडि देख्छौ येशूले कोरीहरूलाई शुद्ध गर्नुहुन्छ। 12-13 पदमा, जब उहाँ कुनै एउटा शहरमा हुनुहुन्थ्यो तब कुष्ठरोगले भरेको एउटा मानिसले येशूलाई देखेर उहाँको चरणमा घोप्टो परी विन्ती गर्यो, हे प्रभु, तपाईँले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ। उहाँले हात पसारेर म इच्छा गर्दछु, तिमी निको होइजाऊ भन्दै त्यसलाई छुनुभयो र तुरन्तै त्यसको कुष्ठरोग त्यसबाट हटिहाल्यो। पद 12-15 हामीसँग केही कुरा छ जुन कोरीलाई शुद्ध गर्नुभएको कथा हो। लुका एक असल डाक्टर थिए, वैद्य थियो। उसले यो कोरीको चंगाईमा मनोवैज्ञानिक आशयको तात्पर्यको थाहा पाए, जुनको त्यस दिनमा त्यति धेरै ज्ञान थिएन। हामीलाई भनिएको छैन कि कसरी त्यो व्यक्तिले आफूसँग भएको त्यो कोरै हो भनेर पत्ता लगाए, तर यो निम्न तरिकामा हुन सक्थ्यो। एक दिन खेतबारीबाट हलो जोतेर घरमा आएर आफ्नी पत्नीलाई भने, मेरो हातको हत्केलामा सानो घाउ छ, जब म हलो जोत्छु यसले मलाई अलिकति आपत्ति खेलाउँछ, के तिमीले यसमा सुतीको कपड़ा पट्टीको रूपमा बाँधिदिन्छौ कि? उसको पत्नीले पट्टी बाँधिदिन्, तर अर्को दिन घाउको दशा झन बिग्रन्दै गयो। केही दिनहरूमा ती दुवैलाई खतराको संकेत मिल्न लाग्यो। उसको पत्नीले भनिन्, तपाईँ पुजारी कहाँ जानुहोस् र देखाउनुहोस्। तिनी पुजारी कहाँ गएर तिनले 14 दिनको सम्म जाँचको निम्ति एकान्तको अलग्गै छुट्टै कोठामा राखे। हजुर, जब तिनलाई 14 दिन पछि बाहिर निकालिए, पुजारीले राम्ररी जाँच गरी हेरे र पत्ता लगाए कि तिनीसँग त भयंकर कोर रोग पो थियो जुन फैलिएको थियो। पुजारीले उसलाई भन्यो, तिमी कोरी हौ। तिनी कोरी थिए। शोकले पीड़ित भग्न हृदय, टुटेको हृदय यो व्यक्तिले पुजारीलाई भन्यो, मेरो प्रिय पत्नी र बाल बच्चाहरू कहाँ गएर तिनीहरूबाट गुड बाई भनी बिदा लिन चाहन्छु। पुजारीले भन्यो, तिमी तिनीहरूलाई गुड बाई भन्न सक्दैनौ। तिमी आफ्नो प्रिय हृदयको रानी पत्नीलाई आफ्नो अंगालोमा अब कहिले पनि फेरि कस्न सक्दैनौ। तिमीले कहिले पनि आफ्ना अंगालो ती सुन्दर प्रिय बच्चाहरूलाई लगाउन सक्दैनौ। त्यो व्यक्ति अघोर व्यथा र सो सहित त्यहाँबाट गए र तिनी असहायको रूपमा रहन लागे। उसको परिवारले केही निश्चित स्थानमा खान पुर्याइदिन्थ्यो र जब त्यो कोरी त्यो खान लिन आउँथे, आफ्नो हात तुरुन्तै झिकिहाल्थे, झट्टै झिकिहाल्थे। टाढाबाट उसले आफ्नो प्रिय पत्नीलाई, आफ्ना सुन्दर बच्चाहरूलाई दिन प्रतिदिन बढ़िरहेको देख्न सक्थे अनि सायद तिनी कति आफ्नो प्रिय पत्नीसँग समय बिताउन आफ्नो हृदयका व्यथाहरू बाँड्न चाहन्थे होला, आफ्नो ती सुन्दर बच्चाहरूलाई आफ्नो अंगालोमा प्रेममा कस्न चाहन्थे होला। तर के गर्ने, परिस्थितिले मानिसलाई कहाँदेखि कहाँ लाँदछ। सपना सपनामै सीमित हुन्छ। मुटुमाथि ढुङ्गा राखेर बाँच्न बाध्य भएको छन् तिनी एकान्त ठाउँमा कोडीको अवस्थामा। तिनी संसारबाट, परिवारबाट, समाजबाट टाढा छ, अलगिएका छन्। त्यसपछि एक दिन त्यही बाटो भएर प्रभु येशु आउनुभयो। कोरीले चित्कार छोड्यो, यदि तपाईँ इच्छा गर्नुभए तपाईँ मलाई शुद्ध गर्न सक्नुहुन्छ। राजाहरूको राजाले उत्तर दिनुभयो, म इच्छा गर्छु तिमी शुद्ध भइजाऊ। तर यो कुराको नोट गर्नुहोस् कि प्रभुले कसरी तिनलाई चंगाई गर्नुभयो। उहाँले आफ्नो हात अगाडि बढाएर यस कोरको पीड़ित रोगीलाई छुनुभयो। यस विचरा असहाय व्यक्तिले कहिले पनि सोचेको थिएन कि कसैले तिनलाई छुनेछ। धेरै सालदेखि कसैले छुएको थिएन उसलाई। अरू त के, आफ्नै परिवारहरू पनि तिनीदेखि टाढा टाढामा भाग्थे। ओ, जब येशूले तिनलाई छुनुभयो तब तिनलाई कस्तो लाग्यो होला। मित्र, सायद तपाईँका परिवार, तपाईँको पति, पत्नी, बालबच्चा वा तपाईँको कोही आफन्तहरू, मित्रहरू तपाईँको केही पापको कारण टाढा होलान् तर ख्रिस्ट तपाईलाई घृणा गर्नुहुन्न, तपाईलाई ग्रहण गर्नुहुन्छ, उहाँ तपाईलाई प्रेम गर्नुहुन्छ। यसपछि हामी देख्छौ येशूले पक्षघाती रोगीलाई निको पार्नुहुन्छ। 17-20 एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गलील र यहुदाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो। मानिसहरूले एउटा पक्षघाती मानिसलाई खाटमा ल्याए र तिनीहरूले त्यसलाई भित्र ल्याउन् र उहाँको अगाडि राखिदिन खोजे, तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढे र तिनीहरूले झिंगट्टी हटाएर त्यसलाई खाटै समेत येशूको सामुने ओह्रालिदिए। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, ए मानिस, तिम्रा पाप क्षमा भयो। यो चाहिँ कफरनुममा पक्षघाती रोगीको रेकर्ड हो जसलाई प्रभुले निको पार्नुभयो। त्यहाँ थुप्रै भीड़ भएकोले गर्दा तिनको केही आफन्तहरूले तिनलाई येशू रहनुभएको घरको छाना उपकाएर पनि येशू भए कहाँ ल्याए, ताकि उहाँले तिनलाई देखुन्। प्रभुले यस व्यक्तिलाई चंगाई गर्नुभयो, किनभने यी चार जनाले उसलाई उहाँको उपस्थितिमा ल्याए, जहाँ यो असहाय पीड़ितले यो कुरा सुन्न सक्थे, ए मानिस, तिम्रो पाप तिमीलाई क्षमा भयो। त्यहाँ थुप्रै मानिसहरू छन् जसले कहिले पनि उद्धारको सन्देश प्राप्त गर्ने छैनन् जबसम्म तिनीहरू थलो परेको खाटको एक कुना उचालेर तिनीहरूलाई त्यही स्थानमा ल्याउनुहुन्न जहाँ तिनीहरू परमेश्वरको वचन सुन्न सक्छन्। तिनीहरू प्यारालाइज छन्, पक्षघाती छन्। तिनीहरू पाप र संसारका थुप्रै कुराले अपाङ्ग अचल पक्षघाती बनाएको छ। तिनीहरू कहिले पनि येशूले तिनीहरूलाई यो भन्नुभएको कुरा सुन्न सक्ने छैनन्, तिम्रा पापहरू तिनीहरूलाई क्षमा भयो। जबसम्म तपाई तिनीहरू थल परेको खाटलाई उचालेर उहाँ कहाँ तिनीहरूलाई ल्याउनुहुन्न। यी सबै घटनाहरूले यो तथ्यको प्रकट गर्दछ कि प्रभु येशू हामीले अरू कहाँ उद्धारको सन्देश फैलाएको चाहनुहुन्छ। त्यही नै कारण म सुसमाचार प्रचार गर्छु, परमेश्वरको वचन प्रचार गर्छु। यसपछि हामी देख्छौ लेबीलाई बोलाउनुहुन्छ, जसको नाम मत्ती पनि हो। यसपछि हामी देख्छौ लेबीलाई उहाँले बोलाउनुहुन्छ, जसको नाम मत्ती पनि हो। 27-28 अनि यी कुरा पछि उहाँ बाहिर जानुभयो र लेबी नभएका एकजना कर उठाउनेलाई कर अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। तब तिनले सबै थोक छोडे र उठेर उहाँको पछि लागे। मतीले आफ्नो सुसमाचारमा यसको हामीलाई धेरै जानकारी दिन्छन् हजुर, अनि मर्कुसले अझ धेरै दिन्छन् र लुकाले अझ धेरै दिन्छन्। अनि 29 भनिएको छ, लेबीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोजको आयोजना गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्यामा उहाँसँग भोजमा बसेका थिए। यो भोज लेबीले दिनुको कारण चाहिँ मानिसहरूलाई येशू ख्रिस्ती र जित्नु वा ल्याउने तरिका थियो। लेबीलाई बाइबल स्कूलमा तालिम दिइएको थिएन। तिनी मसुल वा कर उठाउने व्यक्ति थिए र पापी शोषक थिए। जब तिनी प्रभु कहाँ आए, तिनले आफूले गर्न सके जति यथासम्भव त्यही काम गरे। तिनी धनी मसुल उठाउने व्यक्ति थिए। अहिले तिनले भोज दिएर सबै आफ्ना पहिलेका पापी मित्रहरूलाई बोलाए, ताकि तिनीहरूले येशूलाई भेट्न सकुन्। शास्त्रीहरू र फरिसीहरू त्यहाँ आए। तिनीहरूले आफ्नो मुख बन्द गरिराख्न कठिन भयो र तिनीहरू उहाँ कहाँ आए र अन्त्यमा आफ्नो मुख खोलिहाले। 30 भनिएको छ, फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरूद्धमा येशू भनेर गनगनाउन लागे, तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ? हजुर, शास्त्री र फरिसीहरूले यो प्रश्न सहित आलोचना गरे र येशूसँग यसको लागि उक्तम उत्तर छ, हाम्रो प्रभुले आफ्ना जनहरूलाई सुरक्षा गर्नुहुन्छ। 31-32 तर येशूले तिनीहरूलाई भन्नुभयो, निरोगीलाई वैद्यको खाँचो पर्दैन तर रोगीलाई मात्र। म धर्मीहरूलाई होइन तर पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ। शास्त्री र फरिसीहरूले चेलाहरूलाई सोधेकी किन तिनीहरू मसुल उठाउने र पापीहरूसँगै खानपिन गर्छन्। प्रभुको उत्तर सुन्दर र साधारण छ। उहाँ महाडाक्टरको पनि डाक्टर हुनुहुन्थ्यो। उहाँ जाति भएका स्वास्थ्य भएका गएर चंगाई गर्नु भएन। उहाँ पापले सिकिस्त बिमारी रोगीको सेवा गर्न आउनुभयो। सुसमाचार वास्तवमा तिनीहरूको निम्ति हो जसले आफ्नो आवश्यकताहरूको महसुस गर्छन्। त्यहाँ कोही मानिसहरू छन् जो सोच्दछन् कि तिनीहरू उद्धार पाउन अति असल व्यक्ति छन्। तिनीहरू आफ्ना आवश्यकताहरूको सजग सतर्क छैनन्। यदि तपाईँ महसुस गर्नुहुन्छ कि तपाईसँग आवश्यकता छ, तब सुसमाचार तपाईँको लागि हो। ख्रिस्टले मात्र उद्धार गर्न सक्नुहुन्छ। यदि तपाईँ आत्मनिर्भर हुनुहुन्छ र आफ्नो व्यक्तिगत आवश्यकताको महसुस गर्नुहुन्न भने तपाईँ आफ्नै इच्छा अनुसारको बाटोमा चालमा जानुहोस्। यसले तपाईलाई विनाशमा डोर्याउनेछ। म यसमा दुखी छु कि महाडाक्टरले त्यस्ता व्यक्तिहरूको निम्ति केही गर्न सक्दैनन् जो सोच्दछन् कि तिनीहरू बिरामी छैनन्। 33 पदमा भनिएको छ, तिनीहरूले उहाँलाई भने, युहन्नाका चेलाहरू बारम्बार उपवास बस्दछन् र प्रार्थना गर्दछन्, फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईँका चेलाहरू भने खान्छन् र पिउँछन्। यी शास्त्रीहरू र फरिसीहरूले त्यसपछि सोध्दछन्, किन बप्तिस्मा दिने युहन्नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्दछन् जबकि येशूका चेलाहरू उपवास बस्दैनन्। 34 र 35 पद, येशूले तिनीहरूलाई भन्नुभयो, के दुला सातमा छौंजेल जन्तीहरूलाई उपवास बस्न लाउन सक्छौ? तर यस्ता दिन आउनेछन् जब दुला तिनीहरूबाट छुडिनेछ, तब तिनीहरू ती दिनमा उपवास बस्नेछन्। मित्र, यो अति नै स्पष्ट उत्तर हो। जबसम्म येशू प्रभु परमेश्वर स्वयं तिनीहरूसँग थिए, तिनीहरूले उपवास बस्न आवश्यक थिएन। तर जब दिन आउँछ तिनीहरू बस्नेछन्, जब येशू तिनीहरूबाट शारीरिक रूपमा छुटिनुहुन्छ र स्वर्गीयमा जानुहुन्छ। यसपछि हामी देख्छौ येशूले नयाँ लुगा र दागमध्य हाल्ने छालाको दृष्टान्त बताउनुहुन्छ। 36 देखि 39 पद, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो, कुनै मानिसले नयाँ वस्त्रको टालो पुरानो वस्त्रमा टाल्दैन, नत्र त त्यसले नयाँलाई फटाउँछ र नयाँ टालो पुरानोसँग मिल्दैन पनि। कुनै मानिसले नयाँ दागमध्य पुरानो छालाको मसकमा हाल्दैन, नत्र त नयाँ मध्यले छाला फाट्छ र दागमध्य पोखिन्छ र मसक पनि नष्ट हुन्छ। नयाँ दागमध्य नयाँ छालाको मसकमा राख्नु पर्दछ। कुनै मानिसले पुरानो दागमध्य पिएर नयाँको चाह गर्दैन किनकि त्यसले भन्छ पुरानै असल छ। शारीरिक मानिसले आफ्नो पुरानो चालको मन पराउँछ, तिनले आफ्नो पुरानो दागमध्यको मन पराउँछ। त्यसको मतलब पहिलो पुरानो धर्म। थाहा पाउनु पर्ने महत्वपूर्ण कुरा यो हो, हाम्रो प्रभुले मानव जाति कहाँ केही नयाँ कुरा ल्याउनुभयो, त्यो हो सुसमाचार, वा यस संसारमा पुरानो कपडामा केही टालटुल गर्ने काम गर्न आउनु भएन। उहाँ व्यवस्थाको टालटुल गर्न आउनु भएन, उहाँ क्रुसमा मर्नु भएर पापको दण्ड चुक्ता गर्न आउनुभयो। तर उहाँले त्यो भन्दा धेरै गर्नुभयो, उहाँ मृत्युबाट उठ्नुभयो ताकि उहाँले हामी माथि धार्मिकताको आफ्नो पहिरन लगाइदिनुभयो। उहाँले हामीलाई सुसमाचारको नयाँ दागमध्य दिनुभएको छ। सुसमाचारको नयाँ दागमध्य अनुग्रहको नयाँ छालाको भाँडामा राख्नुपर्छ, तर व्यवस्थाको पुरानो भाँडामा होइन। एफिस 5:18 पदले भन्छ, दागमध्यले नमातिए हो जसमा कामोदीपन हुन्छ तर आत्माले भरिपूर्ण भएका हो। यही नै सन्देश प्रभु आज दिनुहुन्छ। उहाँ हामीलाई केही नयाँ कुरा दिन आउनुभयो, उहाँले उहाँमा विश्वासद्वारा हामीलाई उद्धार दिन आउनुभयो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, GPO नम्बर 89-75, EPC 25-61 काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, GPO नम्बर 89-75, EPC 25-61 काठमाडौँ। हाम्रो इमेल एड्रेस हो TWRNepal@yahoo.com। साथै यस नम्बरमा SMS गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।